نحمده ونصلي على رسوله الكريم، أما بعد، فأعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم. ربي اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقهوا قولي. اللهم انفعنا بما علمتنا وعلمنا ما ينفعنا وزدنا علما، آمين يا رب العالمين. آپ لوگوں کو ریمائنڈ کرانا، اچھا آپ لوگوں کو ریمائنڈ کرانا ہے کہ ان شاء اللہ تعالیٰ نیکسٹ منڈے کو جو آپ کمنگ کلاس ہوگی اس کے اندر ان شاء اللہ تعالیٰ آپ کا ٹیسٹ ہوگا. دیکھیں ایک بات کو سمجھ لیں آپ سب بھی کہ جو حدیث کا سبجیکٹ ہے اس میں بھی اگر کوئی چاہتا ہے کہ اس کو سرٹیفکیٹ ملے تو وہ اس کو ٹیسٹ مکمل کرنے ہوں گے. ٹھیک ہے، ایسے نہیں ہے کہ ٹیسٹ دیے بغیر یا کلاسز لیے بغیر ہی سرٹیفکیٹ مل جائے گا. بعض لوگ، میں ان کو کبھی بھی کلاس میں نہیں دیکھتی، نہ ان کے کبھی ٹیسٹ دیکھتی ہوں، لیکن انہوں نے چونکہ رجسٹر شروع میں کرا دیا تھا تو شاید وہ سوچتے ہیں کہ اسی طرح وہ اس میں سرٹیفکیٹ بھی لے لیں گے، نہ وہ کسی اس میں ہوتے ہیں ریویو سیشن میں ہوتے ہیں. تو اس لیے پلیز آپ لوگ خود بھی تو یہ سوچیں نا، آخر سب آپ قرآن کے اسٹوڈنٹس ہیں الحمدللہ، خود تھوڑا سا اس بات کے اوپر غور کیجئے کہ اگر آپ نے نہ ٹیسٹ دیے ہیں، نہ آپ کلاسوں میں صحیح سے آتے ہیں، پتہ نہیں آپ کب سنتے ہیں کب نہیں سنتے، آپ کی اٹینڈنس ہمارے پاس صحیح ہے نہیں، پھر بھی آپ چاہتے ہیں کہ آپ کو سرٹیفکیٹ مل جائے، تو اس سرٹیفکیٹ کا آپ کیا کریں گے؟ کیا اس سرٹیفکیٹ کی کوئی ورتھ ہے؟ ہم کیوں پڑھ رہے ہیں یہ؟ پہلے تو یہ ہمیں بات سمجھ لینی چاہیے کہ ہم فیصلہ کر لیں نا، پہلے ہم کہتے ہیں ہم اللہ کی خاطر کر رہے ہیں، اللہ کی خاطر کرتے ہیں، یہ کہنا بڑا آسان ہوتا ہے لیکن اپنی نیتوں کو خالص کرنا تو بہت مشکل ہوتا ہے. اور یہ پتا اس وقت چلتا ہے جس وقت واقعی اینڈ میں آ کے جس نے کچھ بھی نہیں کیا وہ بھی کہتا ہے مجھے سرٹیفکیٹ دے دو، ایسے تو نہیں ہو سکتا. اور کچھ لوگوں کو میں نے بتا بھی دیا تھا جنہوں نے بہت لیٹ جوائن کیا کہ اب سرٹیفکیٹ نہیں مل سکتا، کیونکہ آلریڈی ہم مکمل کر چکے ہیں پہلی کتاب بھی اور اب آپ لوگوں نے کوئی ٹیسٹ نہیں دیا تو آپ لوگ نہیں کر سکتے. ٹھیک ہے، ان کو تو میرے خیال میں سمجھ آ گئی ہوگی، لیکن جو فرسٹ پرانے لوگ ہیں کبھی ان کے ٹیسٹ نہیں میں دیکھتی. ایٹ لیسٹ 50-60% تو ٹیسٹ دیے ہوں نا، اور پاس بھی تو ہوئے ہوں ٹیسٹوں میں، یا بس ایسے ہی ٹیسٹ فار دا سیک آف اٹ دیتے چلے جانا، نہ کبھی تیاری کریں گے نہ کچھ. اب یاد رکھے میں جب بھی ٹیسٹ بناتی ہوں تو میری نظر میں یہ چیز ہوتی ہے کہ میں بعض کوشچن آسان بناتی ہوں، بعض تھوڑے مشکل بناتی ہوں، تاکہ پتہ چلے کہ کون لوگ ہیں جو چیلنجز کو، یعنی اٹھا کے چیلنجنگ کوشچنس کو لے کر اور پھر بھی ان کو اٹیمپٹ کر سکتے ہیں، انہیں کے فل مارکس آنے چاہیے. اور جو تھوڑے کم ہوتے ہیں ان وہ اتنے چیلنجنگ چیزوں کو نہیں لے سکتے، ان کے پھر فل مارکس نہیں آتے، تھوڑے سے کم آ جاتے ہیں. لیکن کچھ لوگ ایزی کوشچنس کو بھی نہیں کر پاتے تو وہ بالکل ہی پھر نیچے ہوتے ہیں ان کے اسکورس. ایٹ لیسٹ 50% تو اسکور ہونا چاہیے. اتنے مشکل تو ٹیسٹ کوئی بھی نہیں ابھی تک آئے جس کے اندر کسی نے سنا ہو اچھی طرح اور پھر بھی اس کو نہ آئے. تو پلیز تھوڑے سے سیریس ہو جائیے. اسی لیے حدیث میں وہ اسٹوڈینٹس ہیں جنہوں نے قرآن کا ایک پورشن پڑھا ہوا ہے، وہ پھر بھی ہمارے یہ رویے ہوں کہ ہم نے ٹیسٹ کو کبھی بھی سیریس نہیں لینا، ہم نے کبھی بھی تیاری کر کے ٹیسٹ نہیں دینا، بس جیسے تیسے ہی دے دینا. بعض لوگوں کا صاف پتہ چلتا ہے کہ انہوں نے کچھ نہیں پڑھا ہوا، نہ وہ ریویو کے لیے کچھ پڑھ کے آتے ہیں اور نہ ہی ٹیسٹ کے لیے کچھ پڑھ کے وہ ٹیسٹ دیتے ہیں. بس میرے خیال جو کلاس اٹینڈ کی ہوگی جو اس میں تھوڑا بہت یاد ہوگا بس اسی کی بیس پہ کر لیتے ہیں، تو ایسا نہیں ہونا چاہیے. ٹھیک ہے، امید ہے آپ لوگ اس بات کو سیریس سمجھیں گے. ٹھیک ہے، ان شاء اللہ تعالیٰ شروع کرتے ہیں آج کا ریویو سیشن. الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم. ہم نے کہاں تک کر لیا تھا لاسٹ ٹائم، کون سی حدیث تک ہم نے کیا تھا؟
جی سر، 1481
تک کیا تھا. اچھا، اعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم. ہم نے دیکھا تھا آپ صلی اللہ علیہ وسلم پہلے سے حوض کوثر پر موجود ہوں گے، اپنے امتیوں کا انتظار کر رہے ہوں گے اور ان لوگوں کو ہٹا دیں گے جن لوگوں نے کوئی نہ کوئی بدعت ایجاد کی ہوگی. میرا سوال یہ ہے کہ ان کو ہٹانے کی مثال آپ صلی اللہ علیہ وسلم نے کس طرح سے دی تھی؟ رافعہ بیگم آپ بتائیں گی کہ کس چیز سے مثال دی تھی آپ صلی اللہ علیہ وسلم نے، کہ کس طرح سے آپ صلی اللہ علیہ وسلم ان کو ہٹائیں گے اپنے حوض سے؟
جی، السلام علیکم ورحمۃ اللہ وبرکاتہ.
وعلیکم السلام ورحمۃ اللہ.
उनको वहां से हटा दिया जाएगा इस तरह से, मतलब जैसा मुसलसल हटाया जाएगा, उल्टे पांव उनको हटा दिया जाएगा वहां से।
जैसे कोई, जैसे क्या, किस चीज से मिसाल दी आप सल्लल्लाहु अलैहि वसल्लम ने? जैसे कोई दूसरे ऊंट आके
जी 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 दूसरे
पीने लगे,
कोई
अजनबी
उनको हटा
के पीने लगे, तो उनको जैसे हांक दिया जाता है, इस तरह से आप सल्लल्लाहु अलैहि वसल्लम उनको हटा देंगे। और आप बताएंगे कि हॉर्स की कितनी यानी लंबाई या चौड़ाई कितनी होगी?
जी सर ने बताया था कि इसकी हॉर्स की चौड़ाई इतनी होगी, यानी कि मदीना से लेके सना बल्कि एक जो है उसके दरम्यान का जो होगा उसके की होगी, उतनी लंबाई होगी।
ठीक है, शाबाश, सही है। यानी इतना बड़ा हॉर्स होगा, ये कोई छोटा डिस्टेंस नहीं। आपने हॉर्स देखे होंगे, देखे आप लोगों ने कभी हॉर्स हॉर्स देखे होंगे कितने, यानी बहुत बड़ा बड़ा भी हॉर्स हो, बहुत भी बड़ा हो तो एक घर के जितना हो जाएगा हॉर्स, बहुत बड़ा भी हो, तालाब जिसको कहते हैं, मगर इससे ज्यादा कि कंट्रीज की हद तक फैला हो इतना बड़ा हॉर्स। और इसीलिए उसके ऊपर जो बर्तन है वो भी इतने ज्यादा है जितने आसमान के सितारे, तो जाहिर है बड़ा ही हॉर्स होगा जिसपे इतने सारे बर्तन पड़े होंगे। और इससे पता चलता है कि आप सल्लल्लाहु अलैहि वसल्लम की उम्मत भी कितनी बड़ी होगी जो इस हौज से पानी पिएगी, सुभान अल्लाह। यानी इससे हमें ये सारी चीजों का अंदाजा हो जाता है कि कितनी लंबाई है और कितनी इसकी चौड़ाई है और क्या है, ठीक है। और आपको इससे ये अहादीस आप प्लीज नोट कर लें उन लोगों को बताने के लिए जो नई नई बिदात ईजाद कर लेते हैं और फिर कहते हैं क्या हर्ज है इसको करने में, क्या फर्क पड़ता है इससे, कोई इससे नुकसान तो नहीं है ना। तो आप लोग उनके लिए हाईलाइट कर लें इन अहादीस को कि इस तरह से बुखारी और मुस्लिम की ये अहादीस हैं कि जिनमें हौज़े कौसर से आप सल्लल्लाहु अलैहि वसल्लम पानी नहीं पीने देंगे ऐसे लोगों को, और उनको बल्कि इस तरह से हांक देंगे, इस तरह से उनको परे कर देंगे, दूर कर देंगे। इसी से आपको उनकी नाराजगी का भी पता चल गया कि पहले तो वो वेलकम करने के लिए आगे होंगे, लेकिन जिस वक्त उनको पता चलेगा तो फिर वो उनके लिए कोई सिफारिश नहीं करेंगे कि अल्लाह नहीं फिर भी इनको कोई बात नहीं, अगर इन्होंने ऐसे कर भी लिया तो कोई बात नहीं है, मैं फिर भी इनको नहीं, फिर वो उनसे मुंह मोड़ लेंगे। तो क्या हम चाहते हैं कि आप सल्लल्लाहु अलैहि वसल्लम हमारे से मुंह मोड़ें? अस्तग़फिरुल्लाह, हम कभी भी नहीं चाहेंगे। इसलिए नई नई चीजें ईजाद करने से खुदा के लिए परहेज करें, चाहे वो कितनी अच्छी और कितनी मीठी लगती है, लेकिन उसको मत रिवाज दें, मत उसके अंदर पार्टिसिपेट करें, मत उसको आगे आगे फैलाएं, आगे पहुंचाएं, या उसको अप्रिशिएट भी ना करें इवन, क्योंकि बिद्दत को अप्रिशिएट करना, जहां पे बिद्दत आती याद रखें वहां से सुन्नत रुखसत हो जाती है। और आज के वक्त में क्या हो रहा है, बिद्दतें जगह ले रही हैं सुन्नतों की। इसी से मुझे एक बात याद आई कि किसी ने ये, क्योंकि मैं इसलिए आपको बताना चाहती हूँ इसकी एक मिसाल, कि किसी ने मुझसे शेयर किया, उन्होंने कहा कि देखें इस्तखारा जो है ना, जो यानी मसनून इस्तखारा है, ये तो भाई बड़ा ही मुश्किल है, क्योंकि इसमें पहले पढ़ो, फिर उसके बाद दाएं तरफ लेटो, फिर किसी से बात ना करो। हालांकि अब ये देखें सारी चीजें खुद ही बना ली हैं, लेकिन जब इंसान खुद चीजें बना लेता है तो उसकी कितना बड़ा नुकसान है कि लोग उन चीजों से फिर भागने लगते हैं, उसको मुश्किल करने वाला। आप सल्लल्लाहु अलैहि वसल्लम ने तो ऐसी बातें बताई नहीं कि भाई दाएं तरफ तो वैसे ही हमने सोना है क्योंकि मसनून तरीका है, ठीक है, देखो इस्तखारे की वजह से थोड़ी ही दाएं तरफ सोना। और इसी तरह ईशा के बाद बहुत ज्यादा बातचीत नहीं करनी चाहिए, बहुत ज्यादा बातें नहीं करनी चाहिए, तो वो तो एक वैसे ही बात थी, तो उसको इसके साथ जोड़ दिया कि नहीं बात ही नहीं करनी। अब लोग इतनी मुसीबत में पड़ गए, इस्तखारा करना तो एक मसला हो गया। उन्होंने कहा जी मेरे तो छोटे छोटे बच्चे हैं, मैं तो नहीं इस तरह के काम कर सकती कि भाई खामोशी से बैठूं ना, कोई बच्चे से बात, मेरे ख्याल वो इशारों में बात शुरू कर देते होंगे उसके बाद या क्या करते हैं। तो हम इतना कॉम्प्लिकेटेड बना देते हैं एक सिंपल चीज को, उसके बाद आप बेचारों को ख्वाब के मसले, अब ख्वाब ना आए तो फिर वो क्या करें, अब अगर ख्वाब आ गया तो फिर उसको समझने के मसले, आप फिर किसके पास लेकर चले समझने के लिए। तो उन्होंने कहा भी छोड़े, सब चीजों को ही छोड़े, मैंने एक और नया तरीका कहीं से सुन लिया, और वो नया तरीका क्या है कि कुरान को खोलें, उसका सातवां जो जहां से खोला सातवां सफा खोलें, उससे सातवीं लाइन देखें, उससे सातवां लफ्ज देखें, वो जो लफ्ज है वही आपके इस्तखारे का जवाब है। अब आप देखें कि सुन्नत की जगह किस चीज ने ले ली, बिद्दत ने, जो चीज है ही नहीं, जिसका कोई वजूद नहीं, कोई पता नहीं है कहाँ से लेकर आ गए सातवां पेज, सातवां ये, मुझे बताएं आप सल्लल्लाहु अलैहि वसल्लम के वक्त में तो इस तरह से कंपाइल ही नहीं हुआ था कुरान, सुन्नत तो ये हो ही नहीं सकती ना, कौन सा बंदा प्रूफ कर सकता है कि नहीं ये सुन्नत का तरीका। जाहिर है उसके बाद जब सुन्नत का तरीका नहीं तो कहीं ना कहीं से तो लाना, नहीं जी इमाम हुसैन का तरीका, इमाम हुसैन का तरीका, इसकी क्या सनद आपके पास आ गई? वो सनद भी कोई नहीं है, जाहिरा कहीं ना कहीं से सुन लिया, कहीं किसी को किसी ने कह दिया होगा जी हमने टीवी पे सुना था। अब हम अगर दीन अपना टीवी से लेने लगे तो फिर तो क्या ही हाल होगा हमारे दीन का, क्योंकि उसमें बिदतें ही होंगी, फिर और क्या होगा। लेकिन आप एक जिंदा मिसाल देखें इस चीज की कि जब बिदत आती है तो सुन्नत रुखसत हो जाती है। उन्होंने कहा इससे ईजी तरीका जब हमें मिल गया तो हमें क्या जरूरत है इतना कॉम्प्लिकेटेड तरीका करने की। यानी अब वो जो सुन्नत का तरीका था वो एक तो हमने मुश्किल बना दिया, ऊपर से जब बिदत आ गई तो वो आसान लगने लगी, ये मुश्किल लगने लगा। आज भी इताअत से रसूल मुश्किल है, लेकिन ये आसान लगता है कि मिलादे कर लो, नाते पढ़ लो, तो ये तो बस हक अदा हो गया। अब क्या जरूरत है इताअत करने की, इसी से आप खुश हो जाना है आप सल्लल्लाहु अलैहि वसल्लम। तो देखिए ये रीजन है कि बिदतें सही नहीं है, बिदतें दीन की में नई नई इजादें करना जबकि दीन मुकम्मल हो चुका है, इसको नहीं करना चाहे वो कितनी ही अच्छी क्यों ना नजर आए। तो इन इन अहादीस को फैलाएं, हमारा काम है कि जब हमने अब ये पढ़ ली है ना तो हम इनको कहीं ना कहीं जरूर शेयर करें, जिस गैदरिंग में जाएं उसमें ये हदीस बताएं। कोई किसी चीज को किसी की पॉइंट आउट करने की जरूरत नहीं, बस ये अगर आपने मैसेज पहुंचा दिया ना कि दीन मुकम्मल हो चुका और नई इजादात इसमें नहीं करनी है, तो आपका काम इतना ही हो गया। ठीक है, अच्छा। और कौन है यहाँ पे जी राहत, आप बताएंगी कि नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के साथ ओहद में किन्हों ने लड़ाई की थी आपके साथ शामिल होके?
जी अस्सलाम वालेकुम रहमतुल्लाहि व बरकातुहु। जी यहाँ पे अस्सलाम वालेकुम सलाम, आवाज आ रही है? ठीक है जी। रसूल अल्लाह सल्लम ने देखा था कि ओहद में उनके लिए एक मौजजा था, जिब्राहील और मीकाईल अलैहिस्सलाम वो इंसानी सूरत में आए थे और वो लड़ाई कर रहे थे।
अच्छा, ये किस वक्त हुआ था, ये ओहद में किस टाइम पे
मतलब उनकी हिजरी बताऊं जैसे?
नहीं, हिजरी ने यानी ओहद की जो जंग थी उसमें बहुत सारे स्टेजेस आए थे ना, तो ये फरिश्ते किस वक्त उतरे थे, किस टाइम पे?
जब लड़ाई हो रही थी, जब लड़ाई हो रही थी जंगे ओहद में, सख्त लड़ाई का वक्त था, तो मतलब तभी तभी ये मौजजा हुआ था ना फरिश्तों, रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम को कह लो कि वही तो आती है लेकिन उनके लिए एक मौजजा हो गया था कि अल्लाह की तरफ से उनकी हेल्प करने के लिए अल्लाह ताला ने भेज दिया था मीकाईल को और जिब्राइल अलैहिस्सलाम को, दो फरिश्तों।
ठीक है, जज़ाकअल्लाह खैरन कसीरा। अच्छा, ये आपको मैं बता दूं कि ओहद की लड़ाई जो थी वो ज़ाहिरा काफी मरहले थे, उसके अंदर शुरू का भी मरहला था जिसमें मुसलमान गालिब आ रहे थे, उसमें बीच का भी मरहला था जिसके अंदर के मुसलमान वो यानी पहाड़ के ऊपर से जो भी जिस पे आप सल्लल्लाहु अलैहि वसल्लम ने उनको कहा था कि यहाँ पे आपने रहना है, उस टीले के ऊपर से उतर आए थे और भगदड़ मच गई थी उसके बाद जब काफिरों ने दोबारा हमला कर दिया था। ये वो टाइम है जिस वक्त आप सल्लल्लाहु अलैहि वसल्लम ओहद पहाड़ की तरफ पनाह लेने के लिए गए थे, याद रखिए ये वो टाइम है, उससे पहले वो वाला टाइम नहीं है ये, जब इस जब काफिर और मुसलमानों की जंग हो रही है आपस में उसमें तो फिर मुसलमान गालिब आ गए थे, उसमें नहीं उतरे वो। जिस वक्त आप सल्लल्लाहु अलैहि वसल्लम ओहद पहाड़ की तरफ गए हैं और आपने वहां पर पनाह लेने की कोशिश की और सहाबा भी यानी तितर बितर हो गए थे, कई कोई जिसको जिस तरफ को मुंह था उस तरफ चले गए थे, उस मौके पर बहुत कम सहाबा आपके साथ रह गए थे, तो उस वक्त हजरत साद बिन अबी वक्कास ने फिर ये फरमाया कि मैंने देखा रसूल सल्लम को और आपके साथ दो लोग थे जो मैंने देखे, जो मैंने कभी नहीं पहले देखे थे। यानी इसका मतलब है जिब्राइल अलैहिस्सलाम और मीकाईल अलैहिस्सलाम इंसानी सूरतों में आए हुए थे, वो कोई फरिश्तों की सूरत में नहीं थे और वो आप सल्लल्लाहु अलैहि वसल्लम की तरफ से लड़ रहे थे क्योंकि आपके साथ कोई था नहीं, उसके बाद सहाबा जरा जमा होने लगे थे। ठीक है, तो ये जब आपसे कोई पूछे कि कौन सा टाइमिंग था तो फिर आपने ये बताना है कि वो वाला टाइम जिस वक्त आप सल्लल्लाहु अलैहि वसल्लम ने ओहद की तरफ जाके पनाह ली थी। ठीक है जी, नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की शुजात और बहादुरी के लिए कोई वाक्य आप बयान करेंगी नफीसा के, जिससे पता चले कि आप सल्लल्लाहु अलैहि वसल्लम कितने बहादुर थे?
جی السلام علیکم ورحمۃ اللہ وبرکاتہ. وہ ایک مرتبہ سب لوگوں نے آواز سنی مدینہ میں کہ کوئی بڑی زور سے آواز کسی طرح کی سنی تھی, تو سب لوگ گھبرا گئے اور حضرت صلی اللہ علیہ وسلم اتنے میں ایک دم مطلب گھر سے نکلے اور چلے گئے, جبکہ دوسرے لوگ جا رہے تھے تو وہ واپس آئے اور گھوڑے پر سوار تھے اور اس کے اوپر کچھ بھی نہیں, انہوں نے یعنی کہ وہ اتنے بہادر تھے, انہوں نے یہ نہیں سوچا کہ سب مل کر جائیں یا کچھ, تو ان کے کندھے پر گلے میں تلوار تھی لٹکی ہوئی اور وہ گھوڑے پر بیٹھے ہوئے تھے اور گھوڑے پر کوئی کپڑا بھی نہیں تھا جو ڈالتے ہیں.
یہ بتائیے اس سے کیا پتا چلتا ہے کہ گھوڑے کی پوچھ ننگی تھی, اس سے ہمیں کیا بات سمجھ میں آتی ہے؟
مطلب یہ کہ ان کو اتنی جلدی تھی کہ انہوں نے کچھ بھی نہیں دیکھا کہ میں کچھ اس کے اوپر رکھوں یا کچھ ہو, انہوں نے بس فوراً یعنی کہ اتنے وہ بہادر تھے, انہوں نے ایک دم دیکھنے کے لیے گئے کہ میں دیکھتا ہوں کیا ہے, اگر کچھ ہے تو اس کو میں مطلب فائنڈ آؤٹ کرنے کے لیے گھبرائے نہیں اور نہ کچھ, سب سے پہلے نکل کر چلے گئے تھے نا.
شاباش, بالکل صحیح ہے. یعنی آپ صلی اللہ علیہ وسلم کی یہ جو بہادری کی مثال ملتی ہے وہ یہ کہ دوسرے لوگ تو ابھی وہ سارے جمع ہو کے آہستہ آہستہ نہیں, کیونکہ انسان گھبرا جاتا ہے, آہستہ آہستہ نکل رہے ہیں ابھی دیکھ رہے ہیں, تو آپ صلی اللہ علیہ وسلم واپس بھی آ رہے ہیں. اور جو گھوڑے کی پوچھ ننگی تھی اس سے ہمیں پتا چلتا ہے کہ آپ صلی اللہ علیہ وسلم نے بالکل ذرا بھی دیر نہیں لگائی اور فوراً نکل کھڑے ہوئے. جی جی ناہید صدیقی, آپ بتائیں گی کہ آپ صلی اللہ علیہ وسلم کی سخاوت جو تیز ہواؤں سے بڑھ کر بتائے گی, اس سے کیا مطلب ہے تیز ہواؤں سے بڑھ کر؟
یعنی یہ صلی اللہ علیہ وسلم بے انتہا سخی تھے, مطلب وہ اپنے پاس کچھ رکھتے نہیں تھے. ایک سوال آپ سے پوچھا تھا ابھی جو آپ نے بتایا تھا جنگ احد کے وقت, تو اسی وقت سعد بن وقی ابھی وقا سے کہا تھا میرے بابا آپ پر قربان, اس وقت کہا تھا رسول اللہ صلی اللہ علیہ وسلم, یہ پوچھنا ہے مجھے آپ سے. جزاک اللہ, بس میں اس لیے میں آپ سے
جب ان کو آگے کیا تھا کہ آپ لڑیں تو اس وقت فرمایا تھا.
اچھا میرے باپ آپ پہلی دفعہ کرا تھا کسی صحابی کو, سعد بن ابی وقاص تھے, یہ پوچھنا. جزاک اللہ.
اور یہ بتائیے کہ تیز ہواؤں کے ساتھ کیوں مثال دی؟ یہ تو ٹھیک ہے کہ سخاوت کی مثال آپ صلی اللہ علیہ وسلم کی ہے, تیز ہواؤں سے کیوں دی؟ تیز ہواؤں میں ایسی کیا بات ہوتی ہے؟
یعنی جیسے انہوں نے کہا تھا اجود الناس, تمام لوگوں میں سخی, سب لوگوں میں سب سے سخی تھے, اور جیسے تیز ہوا چلتی تو کچھ نہیں دیکھتی ہے, اس کے پاس مٹی ہو دھول ہو سب اڑاتی لکھی چلی جاتی. اس طرح رسول اللہ بے انتہا دل کھول کے دیتے تھے بغیر کہ میرے پاس ہے کہ نہیں ہے, بہت سخاوت, اور رمضان میں تو بے انتہا سخاوت کرتے تھے.
ٹھیک ہے شاباش. یعنی تیز ہوا جب چلتی ہے نا تو آپ دیکھیں کہ ہر جگہ پہنچ جاتی ہے, وہ کوئی جگہ ایسی نہیں ہوتی. تیز ہوا جیسے چل رہی ہیں تو کھڑکیاں بھی دروازے بھی بج رہے ہیں, درخت بھی ہل رہے ہیں, گھاس بھی ہل رہی ہے, اتنی جب تیز ہوا آپ نے جب دیکھی ہوگی, جب تیز ہوا دیکھیے گا پھر اس کے بعد آپ یہ مثال یاد کریے گا کہ کوئی چیز پھر یعنی ایسے نہیں رہتی کہ کسی چیز کو افیکٹ نہ ہو, ہر جگہ پہ پہنچتی ہے. اسی طرح آپ صلی اللہ علیہ وسلم کی سخاوت ہر ایک کے لیے تھی, آپ صلی اللہ علیہ وسلم ہر ایک پہ سپینڈ کرتے تھے, اور یہ بہت بڑی صفت ہوتی ہے جس کو اللہ تعالی سخاوت کی صفت دے دے, کیونکہ بخل اللہ کو پسند نہیں ہے. کہا جاتا ہے کہ شیطان کو سخی آدمی سے ڈر لگتا ہے, بخیل سے ڈر نہیں لگتا, اس کو پتا ہے کہ بخیل جو ہے نا یہ تو کچھ نہیں کرے گا, سخی سے اس کو وہ ڈرتا ہے کہ یہ اپنا مقام کہیں بنا ہی لے گا, کیونکہ یہ اتنا دے گا کہ وہ اللہ تعالیٰ کے پاس درجات پا لے گا. تو اس لیے سخاوت ایک ایسی صفت ہے جو کہ انبیاء کی صفات میں سے ہے. سخاوت آپ صلی اللہ علیہ وسلم کی کئی مثالیں آپ دیکھتے ہیں سیرت میں کہ جو ایک آدمی کو نبی کریم صلی اللہ علیہ وسلم نے عطا فرمایا تھا, تو جو چیختا ہوا چلاتا ہوا گیا تھا اپنے قبیلے کی طرف اور اس نے کہا تھا کہ آپ صلی اللہ علیہ وسلم وہ ہیں جو دینے سے ڈرتے نہیں ہیں, جن کو فقر کا خوف نہیں ہے, حالانکہ آپ صلی اللہ علیہ وسلم تو اگر کہتے تو فرماتے کہ بھئی میرے تو اپنے گھر میں پہلے تو بھرو, پھر اس کے بعد کسی اور کو دوں گا, پہلے میں اپنے گھر کو تو دیکھ لوں پھر تمہیں بھی عطا کروں گا, لیکن ایسے نہیں تھے آپ صلی اللہ علیہ وسلم. اس سے پتہ چلتا ہے کہ انسان اس چیز کی پرواہ کیے بغیر دے کہ میرے پاس پھر کتنا بچ جائے گا, میں کیا کروں گا, نہیں, اللہ کے راستے میں جب نکالنا ہو تو پھر جو گن گن کے رکھتا ہے اللہ اس کو گن گن کے دیتا ہے, اور جو گن گن کے نہیں دیتا بے حساب دیتا ہے, اللہ تعالیٰ بھی اس کو بے حساب عطا فرماتا ہے. اب آپ دیکھیں کہ یہاں پہ ایک اور بات ہمیں پتہ چلتی ہے جو سخاوت کے علاوہ جو خاص رمضان سے متعلق ہے. نسرین آپ بتائیں گی وہ کون سی بات ہے, نبی علیہ الصلوۃ والسلام کی کون سی سنت ہے؟
جی السلام علیکم ورحمۃ اللہ وبرکاتہ. جی اس پہ بتایا رمضان میں جیسے وہ دورہ قرآن جبریل امین کے ساتھ کرتے تھے, اور قرآن پہ بھی بہت زیادہ مطلب دن اور رات کو پڑھنا, یعنی اس میں بھی ایک سخاوت والی بات تھی کہ بہت زیادہ اس میں سخی یعنی دل کی سخاوت جیسے ہے نا کہ اس پہ ٹائم لگاتے تھے. اور پھر جیسے یہ بارش کی تیز آواز بارش لانے والی ہوائیں جس طرح پھیل جاتی تھی تو اس طرح ان کی سخاوت اور جو ان کی بلائی تھی وہ اس طرح امت پہ پہنچتی تھی. ایسے کچھ
ٹھیک ہے صحیح ہے. اور جی جزاک اللہ خیر کہ آپ صلی اللہ علیہ وسلم قرآن کا دورہ کیا کرتے تھے جبرائیل امین کے ساتھ ہر رات میں, یعنی آپ صلی اللہ علیہ وسلم سناتے تھے ان کو اور جبرائیل علیہ السلام سنتے تھے, اور یہ کتنا بڑا اہتمام ہے قرآن کا. اسی وجہ سے ہم بھی اس سنت کو دیکھتے ہوئے راتوں کو جو تراویح پڑھتے ہیں تو ہم بھی اس میں قرآن سنتے ہیں, اور اسی طرح اگر ہم پڑھیں خود سنائیں کسی کو اور خاص طور پہ رات میں تو یہ ایک سنت پوری ہم کر سکتے ہیں الحمدللہ. اور آپ کو پتا ہے کہ لاسٹ رمضان جو آپ صلی اللہ علیہ وسلم کا تھا اس میں دو بار آپ صلی اللہ علیہ وسلم نے دور کیا تھا قرآن کا. اگر آپ صلی اللہ علیہ وسلم کو بھی ضرورت تھی دور کرنے کی جن پر وحی اترتی تھی تو ہمیں کتنی ریویژن کی ضرورت ہے, ان کی تو زبان پہ ہی قرآن جاری رہتا تھا, ان کو بھی دہرائی کرنی ہوتی تھی کہ جبرائیل امین کو سنائیں, کیونکہ جبرائیل امین ہی لے کر آئے تھے نا تو سب چیز کے بالکل پرفیکٹ ہو. تو ہمارے جیسے لوگوں کو کتنی پھر کرنی چاہیے, ہم سوچتے ہیں کہ ریویژن کی ضرورت ہی نہیں ہوتی. اچھا جی عشرت آپ بتائیں گی وہ کون سے صحابی تھے جنہوں نے آپ صلی اللہ علیہ وسلم کی خدمت 10 سال کی تھی.
جی حضرت السلام علیکم ورحمۃ اللہ وبرکاتہ. حضرت انس
برکاتہ جی حضرت انس تھی, اور حضرت انس نے کیا گواہی دی تھی آپ صلی اللہ علیہ وسلم کے بارے میں.
جی کہ آپ نے ان کی خدمت صلی اللہ علیہ وسلم کی 10 سال خدمت کی گھر میں اور باہر, لیکن آپ کبھی بھی ان کو اف تک ان کے کسی کام پہ اف تک نہیں کہا کبھی بھی ان کو. تو یہ بہت بڑی بات ہوتی ہے سادہ کہ ہم ہمارے گھر کے ہی بچوں کو کبھی کچھ نہ کچھ تو کہہ دیتے نہیں, لیکن رسول اللہ صلی اللہ علیہ وسلم کی اتنے اچھے اخلاق تھے کہ انہوں نے ان کو کبھی بھی کچھ بھی اف تک نہیں کہا تھا. تو اس سے پتہ چلتا ہے کہ آپ کے اخلاق اور آپ کے اتنے صبر.
کیا کبھی کوئی غلطی نہیں کرتے تھے؟
جی بالکل کرتے تھے, لیکن رسول اللہ صلی اللہ علیہ وسلم کبھی مطلب اس کو یہ کیوں نہیں کیا, وہ کیوں نہیں کر لیا, اس طرح سے نہیں فرمایا کرتے تھے.
اصل میں آپ صلی اللہ علیہ وسلم کا یہاں پہ طریقہ تربیت پتہ چلتا ہے. یہ بات نہیں کہ حضرت انس کبھی کوئی غلطی کرتے ہی نہیں تھے, وہ پرفیکٹ تھے, اور ہمارے تو گھر میں کوئی پرفیکٹ ہے ہی نہیں ہے, تو پھر ہم کیسے سنت پہ عمل کریں. تو حضرت انس نے کہاں کوئی غلطی کی ہوگی, بات یہ نہیں ہے. بات یہ ہے کہ آپ صلی اللہ علیہ وسلم کا طریقہ تربیت پتہ چلا کہ آپ صلی اللہ علیہ وسلم یہ کہہ کے تربیت نہیں کیا کرتے کہ ایسے کیوں کیا, ویسے ہمارے بچے تو تنگ ہی ہیں ہم سے کہ بس سارا وقت یا تو یہ کر لو یا یہ نہیں کرو, یا یہ کرو یا یہ کیوں کر رہے ہو, ایسے کیوں کیا ویسے کیوں کیا, وہ کیوں نہیں کیا وہ کیوں نہیں کیا. اور تو اور ہم تو بچوں کو چھوڑے, ہم تو اپنے باقی لوگوں کو بھی نہیں چھوڑتے جو ہمارے بہن بھائی ہمارے شوہر ہیں, کیوں آپ گئے تھے, کیوں آپ اتنے بجائے, کیوں آپ نے ایسے کیا, آواز ویسے کیوں نہیں کیا, آپ نے دیکھا ایسے نہیں کیا, میں نے تو کہا تھا ایسے کرو. تو یہ کتنا ہمارے ہاں ہوتا ہے, لیکن آپ صلی اللہ علیہ وسلم کا طریقہ ڈفرینٹ تھا کہ کیسے ان مسٹیکس کو آپ صلی اللہ علیہ وسلم فکس کیا کرتے تھے. جیسے کہ آتا ہے کہ حضرت انس رضی اللہ تعالیٰ نے ایک دفعہ کام کے لیے بھیجا تو وہ جا کے بچوں کو دیکھنے لگے, بچے کھیل رہے تھے, یہ بھی بچے ہی تھے نا, بچے کھیل رہے تھے ان کے ساتھ کھڑے ہو کے دیکھنے لگے ان کو, تو آپ صلی اللہ علیہ وسلم آئے پیچھے سے ان کی گردن پہ ہاتھ رکھا, فرمایا کہ میں نے تمہیں وہاں کے لیے بھیجا تھا تو جاؤ یہ کام کر کے آؤ. تو یعنی ایسے کیوں کہاں یہ پھر دوسرا انسان اس سے تنگ آ جاتا ہے جب ہر وقت ایک ہی چیز کی جائے اور انسان کی بات کے اندر وزن نہیں رہتا پھر. اچھا یہ کوئی مجھے بتائے گا, ارم آپ بتائیں گی کہ حضرت انس کس کے بیٹے تھے؟
سوری سر آواز کٹ گئی آپ کی.
جی ارم آپ بتائیں گی حضرت انس کس کے بیٹے تھے؟
ام سلیم کے. سادہ
جی شاباش, ام سلیم کے بیٹے تھے. اور ابو طلحہ کون تھے ان کے؟
ان کے فادر تھے,
ان کے فادر ستیلے باپ تھے.
ستیلے باپ جی.
تو جزاک اللہ خیر شاباش. حضرت انس جو تھے تو ام سلیم کے بیٹے تھے, اور ام سلیم کے بارے میں تو آپ کو پتا ہے کہ وہ کیسی تھی خود. انہی انس رضی اللہ تعالیٰ عنہ کے چھوٹے بھائی تھے نا, جن کا میں آپ کو یاد کرا دوں جو فوت ہو گئے تھے. حضرت ام سلیم جو تھی انہوں نے ان کو نہلا دھلا کے ایک طرف ڈال دیا تھا, اور پھر اللہ اکبر جب شوہر گھر آئے اور انہوں نے پوچھا کہ کیسا ہے بچے کی طبیعت, تو کہنے لگی پہلے سے بہتر ہے. فوت ہو چکے تھے, ان کو بتایا ہی نہیں کہ یہ فوت ہو گئے, صبح کو جا کے بتایا تھا. یہی وہ مثالی خاندان ہے, تو بڑے بیٹیاں رتن. ٹھیک ہے, اللہ اکبر. جی اور کس سے میں نے نہیں پوچھا. جی ناظرین آپ بتائیں گی کہ نبی کریم صلی اللہ علیہ وسلم کی جو وصیتیں تھیں یا آپ صلی اللہ علیہ وسلم نے جو فرمایا کے لیے, ان کو صحابہ نے پھر کیسے پورا کیا؟
جیسے کہ آپ صلی اللہ علیہ وسلم نے کسی کو پرومس کر دیا ہو کہ اگر یہ میرے پاس مال آئے گا, جیسے بحرین کا تھا, تو جب آپ صلی اللہ علیہ وسلم کی حیات میں تو نہیں آیا, پر جب آپ کی وفات ہو گئی اس کے بعد آیا, تو ابو بکر رضی اللہ عنہ نے اس کو ویسے ہی دیا جیسے آپ صلی اللہ علیہ وسلم نے فرمایا تھا. تو مطلب بیسیکلی ان کی جو بھی وصیتیں دیا انہوں نے, جو بھی لائف میں کہا تھا, اس کو پھر آپ صحابہ نے پھر بعد میں بھی اگر وہ مال ملا یا جو بھی ہے, تو ان کو پھر انہوں نے اسی طرح سے دیا جس کو پرومس کیا گیا تھا.
ٹھیک ہے, شاباش. یعنی جیسے آپ صلی اللہ علیہ وسلم نے وعدہ کیا تھا, پھر حضرت ابو بکر صدیق رضی اللہ عنہ نے بحرین کے مال میں سے ان کو عطا کیا. اچھا, جزاک اللہ خیر. اس سے ہمیں ایک یہ بھی پتہ چلتی ہے کہ انہوں نے آپ صلی اللہ علیہ وسلم کی اس سنت کو باقی رکھا تھا کہ آپ صلی اللہ علیہ وسلم جسے جو مانگتا تھا یا جس سے آپ نے وعدہ کیا ہوتا تھا تو اپنا وعدہ نبھاتے تھے. صحابہ نے ان کے وعدے کو نبھایا اور آپ صلی اللہ علیہ وسلم سے جو چیز مانگی جاتی تھی آپ صلی اللہ علیہ وسلم عطا فرماتے تھے. ایک دفعہ کا ذکر ہے, آپ کو میں نے شاید پہلے بھی یہ بات بتائی دی کہ آپ صلی اللہ علیہ وسلم سے کسی نے کوئی چادر مانگ لی تھی یا آپ صلی اللہ علیہ وسلم نے لی ہوئی تھی, اور صحابہ کو پھر بہت وہ ہوا کیونکہ آپ صلی اللہ علیہ وسلم نے وہ چادر اتار کے اس کو دے دی, تو صحابہ نے کہا تم نے کیوں مانگی ان سے جبکہ انہوں نے لی ہوئی ہے, تو تم کیوں مانگ رہے تھے ایسے؟ کیونکہ آپ انکار نہیں کیا کرتے تھے کسی کو بھی. سبحان اللہ, یہ اتنی بڑی کوالٹی ہے. اور انہوں نے پھر فرمایا تھا کہ میں اپنا کفن بنانا چاہتا تھا اس کو. تو یہ اتنی بڑی کوالٹی ہے کہ کوئی کوئی چیز مانگ لے اور اس کو دے دیں, کیونکہ یہ وہی کر سکتا ہے جس کا دل سخی ہو. جن کے دل بخیل ہوتے ہیں, دل تنگ ہوتے ہیں, اللہ تعالیٰ ہم سب کو بخل سے بچائے, شوح سے بچائے. یہ چیز آسان نہیں ہوتی. یہ انسان کو جس کے اندر اگر بخل ہے, اس کو اپنے آپ پر جبر کر کے اور اس چیز سے نکلنا چاہیے, اپنے آپ پہ قابو پانا چاہیے. جب نہیں دل چاہ رہا ہو تب ہی دے دے, اس لیے کہ انسان ایک فطرتاً نا بخیل ہوتا ہے. کوئی کوئی ہوتے ہیں جو بہت سخی ہوتے ہیں, لیکن فطرت انسان کی ایسی ہے کہ وہ حریص ہوتا ہے اور کسی کو بھی کچھ دینا نہیں چاہتا, چاہتا ہے کہ سب کچھ مجھے مل جائے. اور آپ دیکھیں حاتم طائی کا اسی لیے ذکر اتنا زیادہ آتا ہے. آج دیکھیں آپ صلی اللہ علیہ وسلم سے کے زمانے کے وقت کا وہ تھا, اس سے بھی پہلے, تو کیسے اس کا ذکر آج تک لوگوں کی زبانوں پہ, جو جانتے بھی نہیں ہیں وہ کب کا تھا, لیکن کہتے ہیں حاتم طائی کی اولاد ہے نا, جس کو جو سخی ہوتا ہے. نہیں, وہ اتنا زیادہ سخی آدمی تھا, اور اس کی سخاوت کی وجہ سے آپ صلی اللہ علیہ وسلم نے اس کی بیٹی کے ساتھ بھی آسن سلوک فرمایا تھا. اچھا, آپ صلی اللہ علیہ وسلم کی کون بتائے گا آپ؟ جی عظمت سلطانہ آپ بتائیں کہ آپ صلی اللہ علیہ وسلم کی شفقت جو ہے, اس کی مثال دیں گی کہ کیسے آپ صلی اللہ علیہ وسلم کی شفقت کو آپ بیان کریں گے کسی واقعے سے. آپ کی شفقت بچوں کے اوپر خاص طور پہ جو تھی, جی آپ کی آواز نہیں آ رہی. آپ بولیے. جی
السلام علیکم و رحمۃ اللہ.
السلام و رحمۃ اللہ وبرکاتہ. جی
جی آپ صلی اللہ علیہ وسلم کی شفقت کا اور رحمت کا اس طرح سے بھی پتہ چلتا ہے کہ وہ بچوں کو, جیسے بہت ساری ہم نے پیچھے بھی حدیثیں پڑھی تھیں کہ آپ صلی اللہ علیہ وسلم جب گلی سے گزرتے تھے تو بچے ان سے لپٹ جایا کرتے تھے ان سے, یعنی کہ آپ صلی اللہ علیہ وسلم اتنا پیار کیا کرتے تھے بچوں سے کہ بچے بہت زیادہ ان سے مانوس ہوا کرتے تھے نا. تو اس طرح اس میں یہ بھی ہے کہ وہ جب آپ کے بیٹے جو تھے ابراہیم, ان کے پاس جب آپ گئے تو آپ صلی اللہ علیہ وسلم نے انہیں پیار سے بوسا دیا, تو ان سے انہوں نے کہا تھا عبد الرحمان بن عوف تھے, انہوں نے کہا کہ آپ صلی اللہ علیہ وسلم سے کہا کہ آپ نے انہیں بوسا دیا یعنی کہ پیار کیا, تو آپ صلی اللہ علیہ وسلم نے کہا کہ ہاں اس میں اور ظاہر آپ صلی اللہ علیہ وسلم کے آنسو بھی نکل گئے. تو آپ صلی اللہ علیہ وسلم بچوں کو پیار کیا کرتے تھے بہت زیادہ نا. तो सके अल्लाह की रहमत ही होती है अगर कोई किसी से.
ठीक है, यानी आप सल्लल्लाहु अलैहि वसल्लम बच्चे चाहे अपना बेटा इब्राहिम था जज़ाकअल्लाह खैरन या अपने नवासे होते थे तो उनके साथ भी बहुत शफ़क़त फरमाया करते थे. और एक नहीं बहुत सारे वाक़यात हमें ऐसे मिलते हैं कि आप सल्लल्लाहु अलैहि वसल्लम खुतबा दे रहे हैं और कैसे हसन और हुसैन रज़ियल्लाहु अन्हुम आ रहे हैं और कैसे आप सल्लल्लाहु अलैहि वसल्लम उनको उठाते हैं और इस तरह के और बहुत सारे वाक़यात हैं जो हम पढ़ चुके भी हैं, तफ़सीर में भी देख चुके हैं, सीरत में भी देखे हैं हमने कि आप सल्लल्लाहु अलैहि वसल्लम की शफ़क़त कितनी ज़्यादा थी. और यहाँ पे भी हमें पता चलता है कि अपने बेटे के लिए कैसे आप सल्लल्लाहु अलैहि वसल्लम रो दिए थे. रोने में कोई हर्ज नहीं होता, लेकिन क्या चीज़ है जो गलत है जिससे हमें परहेज करना चाहिए जब किसी की वफ़ात हो. जी शाज़िया नासिर.
अस्सलाम वालेकुम रहमतुल्लाहि वबरकातुहू. अगर किसी की वफ़ात होती है तो हमें मतलब सब्र से काम लेना चाहिए. बहुत ज़्यादा वावीला करना या आहुफगा करना, मतलब जुबान से बुरी बातें स्पेशली निकालने से परहेज करना चाहिए.
सब्र है जो हमें तसल्ली देती है ऐसे वक्त में.
हमें ये चीज़ तसल्ली देती है कि एक दिन हम लोगों ने भी वहीं पे जाना है जहाँ ये गए हैं, तो ये जुदाई सिर्फ मुख्तसर वक्त की है.
ठीक है, यानी आप उस वक्त ये सोच सकते हैं कि ये जुदाई हम जज़ाकअल्लाह खैरन हमेशा की नहीं है और अल्लाह ताला का जो फैसला है हम उसी फैसले को पसंद करते हैं, उसी फैसले पे हम राजी होते हैं. चूंकि ये अल्लाह का फैसला है इसलिए हम इस पे राजी बराजा हैं. ये चीज़ इंसान को काफ़ी हद तक तसल्ली दे देती है. और ये देखें कि आप सल्लल्लाहु अलैहि वसल्लम ने अपनी सारी औलाद को सिवाय बीबी फातिमा रज़ियल्लाहु अन्हा के, आप सल्लल्लाहु अलैहि वसल्लम ने अपनी औलाद को दफनाया, आपने उनको उनकी यानी वफ़ात को देखा, अपनी ज़िंदगी के अंदर उनको उनकी मौत देखी. और ये एक इंसान के लिए बहुत ही तकलीफ दे बात है, लेकिन आप ये देखें कि कहीं पे भी कोई गिला और शिकवा आपको नज़र नहीं आता है आप सल्लल्लाहु अलैहि वसल्लम की ज़ुबान के ऊपर. ये भी नहीं कि मैं तो अल्लाह तेरे लिए इतना काम करता हूँ और ये मेरे साथ हो गया और क्यों हो गया. और हम छोटे छोटे काम करके फिर उसके बाद जिताते हैं अल्लाह को कि अल्लाह मैं तो इतनी नेक थी, मेरे साथ ये हो गया, फिर और मुझे क्या, और मुझे कितनी हिदायत चाहिए थी, और मैं कितनी तेरे करीब होती, और मैं कितनी, मैं तो पहले ही गफलतों में से निकली हुई थी, फिर मेरे साथ ऐसे क्यों हुआ. चलो किसी और के साथ होता जो कोई बुरा होता तो अल्लाह ने उसको करीब करना, इसलिए मैं तो पहले ही कुरान पढ़ती हूँ, मैं तो पहले ही ऐसे करती हूँ, मेरे साथ क्यों ऐसा. इस चीज को समझना चाहिए कि देखें जब हमारे नबी अलैहिस्सलाम के साथ ऐसा हो सकता है तो कोई भी इससे बढ़ के नहीं है. और इसको ना अपने हक में ये समझना चाहिए कि ये कोई अल्लाह की नाराजगी की अलामत है, ना इसको समझना चाहिए कि इसके अंदर मैं ही कोई बुरा हूँ जिसकी वजह से ऐसे, ना किसी को देख के ये सोचना चाहिए कि इसको तो कोई सजा ही मिल रही है. बस ये सोचना चाहिए कि ये अल्लाह की रजा इसमें, मैं उसी में राजी हूँ. जी शकीला आंटी, आप बताएंगी कि आप सल्लल्लाहु अलैहि वसल्लम की हया कैसी थी.
अस्सलाम वालेकुम रहमतुल्लाहि वबरकातुहू. आप बहुत ज्यादा हयादार थे, यानी आजकल के जमाने की मैं मिसाल देती हूँ, जैसे लोग कपड़े जो चेंज करते हैं बेटा, इतने उसको बेहयाई कही जाएगी, यानी जरा सा भी हया नहीं होती, कोई है नहीं है, अपने घर वालों के सामने मतलब चेंज कर लेते हैं. लेकिन हुजूर सल्लल्लाहु अलैहि वसल्लम के लिए मर्द होते हुए भी उनको इतनी ज्यादा हया थी कि कुंवारी लड़कियाँ या पहले जमाने की जो लड़कियाँ होती थी उनसे भी ज्यादा हसास और हयादार थे. कभी किसी के सामने बेअदबी की बात भी नहीं करते थे और ना कोई.
तो हया क्या सिर्फ कपड़ों में, ईमान का नजरों में भी होती है, जुबान में भी होती है,
किरदार में भी होती है, और हया ईमान का हिस्सा है.
जज़ाकअल्लाह खैरन. हया देखे इंसान की पूरे किरदार अखलाक उसकी बॉडी के जितने पार्ट्स हैं उनके अंदर हया होती है. जैसे कि इंसान के चलने फिरने बोलने उसके देखने उसके सुनने उसके नज़र उठाने उसका कोई काम करने सब चीज़ों के अंदर हया होती है. देखिए हया का ये नहीं इसके अंदर मामला सिर्फ ये आप सोच लें कि उनकी ड्रेसिंग ऐसी होती है, क्योंकि हम लोग अक्सर हया को सिर्फ ड्रेसिंग समझते हैं और उसके अलावा चाहे बदजुबानी कर रहे हैं, चाहे गालम गलोच कर रहे हैं, चाहे वो उसके हयात नहीं को तल्लक नहीं है, इसका हया चलना, चलने को हम कभी नहीं सोचते कि ये भी हया वाला एक चलना होता है और एक बेबाकी वाला चलना होता है, पैर मार मार के जमीन पे या फिर औरतों का कई तरीकों से चलना, कैट वॉक की तरह और ऐसे चलना, ये इन चीजों में हया नहीं है। तो हया ओवरऑल चीज है, हया की एक चीज का नाम नहीं है। इस बात को समझ के ये सोचें कि फिर आप सल्लल्लाहु अलैहि वसल्लम पर्दे वाली औरतें जो कमारी लड़कियां होती हैं उनसे भी ज्यादा हया वाले थे, वैसे हया वाले नहीं थे, क्योंकि जो कमारी लड़की होती है ना उसकी हया डिफरेंट होती है, जो एक शादीशुदा होती है उसको उसमें थोड़ी फिर भी बेबाकी आ जाती, कमारी लड़की में तो ये हालत बाज़ दफा निकाह के बाद वो उनकी खामोशी होती है शर्म की वजह से, वो बोल नहीं पाती, तो उनकी खामोशी को एक आ गया कि रजामंदी समझ लो, तो इतनी उनके अंदर शर्म होती है। अब आज के वक्त के साथ ना मिलाया जाए, क्योंकि आज के तो खैर क्या ही कहने हैं, ये तो उस वक्त की बातें हो रही हैं जहां पर पर्दे वाली और कुंवारी लड़कियों कितनी ज्यादा शर्मीली होती है, आज की तो दुल्हन भी शर्मीली नहीं होती। तो यानी हाउ आप सल्लल्लाहु अलैहि वसल्लम उनसे ज्यादा हया वाले थे। हाँ, और अल्लाह ताला की जो नाफरमानी है उसको करने से भी हया करना, ये भी हया होती है। और इसी तरह अकेले में भी इंसान हया करे कि और मुझे लोग नहीं भी देख रहे, तो अल्लाह तो देख रहा है ना, इसमें भी हया करना, ये सारे ही हया के काम है। हमें पता होना चाहिए कि हया किन किन चीजों में होती है, एक चीज में नहीं हम समझ गए कि भाई अच्छा चलो किसी ने हिजाब नहीं लिया बस इसने भी हया की, बाकी सारे हया वाले नहीं। अगर कोई हिजाब लेकर भी मर्दों के साथ बेबाक होकर बातें कर रही है तो ये भी बेहयाई है, ठीक है। तो हया को कन्फाइन नहीं कर सकते, इसका मीनिंग जो है ना बहुत वसी है। अच्छा जी, अमरीन कहाँ पे, अमरीन का नाम है, जी इनको फिर जरा
जी मैंने कर दिया
जी, जज़ाकअल्लाह जी। अमरीन आप बताएंगी कि आप सल्लल्लाहु अलैहि वसल्लम ने सबसे बेहतरीन किस शख्स को गर्दाना, बेहतरीन शख्स की क्या क्वालिटी बताइए।
थोड़ी सी को हिंट दें, मैंने तैयारी की ऐसे
यानी जितनी सिफात है उनमें कौन सी सिफत ऐसी है जिसके जिसके हामिल को आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया वो बेहतरीन शख्स है जिसके अंदर ये वाली सिफत है। जिसमें जिसके अच्छा मैं और किसी से पूछ लेती हूँ जी, यास्मीन इकबाल आप बताएंगी।
अस्सलाम वालेकुम व रहमतुल्लाहि व
बरकातुहू। वालेकुम अस्सलाम व रहमतुल्लाहि व बरकातुहू।
जी नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने बेहतरीन शख्स हुआ जिसके अखलाक सबसे बेहतरीन हो, जिस तरह नबी करीम सल्लल्लाहु अलैहि वसल्लम का अखलाक बेहतरीन था। और उसकी गवाही आयशा रजी अल्लाह से जब किसी ने सवाल किया आपके अखलाक के बारे में, तो उन्होंने जवाब दिया क्या तुमने कुरान नहीं पढ़ा, यानी नबी करीम सल्लल्लाहु अलैहि वसल्लम का अखलाक बिल्कुल कुरान की तरह था।
जी बिल्कुल सही। और ये जो बात कही गई कि आप सल्लल्लाहु अलैहि वसल्लम बेहतरीन अखलाक वाले थे, अल्लाह ताला ने भी इसकी गवाही दी है कुरान में, तो बेहतरीन अखलाक आपके कैसे थे, उनको कैसे डिफाइन किया जाएगा, किस तरह से सहाबा ने बताया कि आप सल्लल्लाहु अलैहि वसल्लम कैसे हुआ करते थे, और कोई बात बताइए इसके अलावा।
मतलब अखलाक में बोलने में यानी जो जो भी हमने पढ़ा जैसे हया आ गया, उसका बोलना चालना उठना बैठना लेन देन का मामला ईच एंड एवरीथिंग, और सॉफ्टली बोलना, चिड़चिड़ा के नहीं बोलना, झगड़ा करके नहीं बोलना। और जब आप निकाह वाली बात कर रही थी कि वैसे पहले औरतें सर झुका के जैसे निकाह के वक्त जवाब भी नहीं देती थी, शादी के बाद कितना लड़ती उसी शौहर से, तो ये सब भी अखलाक में आता है कि बिल्कुल बद अखलाक हो जाती है। और आजकल की जबान कितनी मतलब खराब जबान इस्तेमाल करना, तो रसूल करीम सल्लल्लाहु अलैहि वसल्लम का अखलाक बेहतरीन अखलाक था हर मामले में, इसकी गवाही इनकी खुद अपने घर वालियों ने दी, और जिसकी गवाही उसके घर वाले दे दें या उनके औलाद दे दें वही सामने, तो हम लोग सब बड़े खुश अखलाकी से मिलते हैं, हंसते बोलते हैं हमसे अच्छा कोई अखलाक, असल बात है कि घर वाले गवाही दे आपके अखलाक।
बिल्कुल जजाक जी। तहसीन आप बताएंगी, हैं तहसीन मौजूद, कि फाहिशम जी फाहिशम वला मुतफहिशन इससे माना क्या है।
جی السلام علیکم و رحمۃ اللہ. جی استاذہ, یہاں پہ جو فاحشن تھا اس کا معنی تھا کہ بد زبانی کرنا, اور جو متفحشن تھا اس کا مطلب تھا بہت زیادہ جھگڑا کرنے والے نا, جو مطلب بہت زیادہ جھگڑا کرتے تھے.
صحیح. اور اس کا دوسرا معنی کیا ہے زائدہ بے زیادہ, آپ بتائیں گے.
جی السلام علیکم و رحمۃ اللہ.
السلام ورحمۃ اللہ وبرکاتہ.
جی
جی, اس کا دوسرا معنی کیا ہے؟ فاحشم اور متفحشم کا دوسرا معنی کیا ہے؟ ایک اور بھی معنی ہے اس کا,
یعنی کہ جب بات کریں تو جھگڑا کرنا اور بد زبانی کرنا.
ٹھیک, یہ تو جزاک اللہ خیر, یہ تو جیسے کہ انہوں نے بتا دیا, لیکن ایک اور معنی بھی ہے جو کہ ہے. جی فرزانہ, آپ بتائیں گی.
السلام علیکم ورحمۃ اللہ وبرکاتہ. جی اس کے بارے میں بتایا تھا انہوں نے کہ بے حیائی والے کام وہ خود نہیں کرتے تھے اور نہ ہی اس کو ظاہر کرنے والے تھے.
جی ٹھیک ہے, نہ برائی کے کام کرتے تھے اور نہ, جزاک اللہ خیر, اور نہ ہی ان کے اوپر فخریہ بیان کرنا یا کچھ کرنا, برائی کے کام ہی نہیں کرتے تھے, نہ آگے کوئی ایسی باتیں بیان کرتے تھے. تو اس سے بھی پتہ چلتا ہے کہ نبی کریم صلی اللہ علیہ وسلم جھگڑالو نہیں تھے. اور کچھ لوگوں سے لوگ ڈرتے ہیں کہ اگر ان سے بات ایک مصیبت پڑ جائے گی, ٹھیک ہے. تو اس لیے یہ بھی سمجھنا چاہیے کہ ہماری ریپوٹیشن کیا ہے, ہمارے بارے میں لوگ کیا گواہی دیں گے اگر ان سے ہمارے اخلاق کے بارے میں پوچھا جائے تو. اچھا جی مریم, آپ بتائیں گی کہ آپ صلی اللہ علیہ وسلم کون سے کاموں کو اختیار کرنا پسند کرتے تھے, آسانی والے, مشکل والے, دیا درمیانے.
جی السلام علیکم ورحمۃ اللہ وبرکاتہ.
السلام ورحمۃ اللہ وبرکاتہ.
جی اگر دو کام ہو جو جس میں آسان ہو مشکل ہو, تو رسول اللہ صلی اللہ علیہ وسلم آسانی کو اختیار کرتے تھے اگرچہ وہ گناہ نہ ہو. اگر گناہ ہو تو آپ اسے بہت دوری اختیار کرتے تھے, تو مشکل ہو اور آسان ہو تو اس میں سے آسانی والا اختیار.
یعنی آسانی والا مباح کام.
جی
مباح کام کون سا ہوتا ہے؟
مباح جو جائز ہو نا.
جی ٹھیک ہے, آسانی والا جو جائز کام ہے اس میں کوئی گناہ کی بات نہ ہو. اب یہ نہیں ہو کہ کل کو کوئی کہنے لگے نہیں آپ صلی اللہ علیہ وسلم آسانی والا کرتے تھے نا, تو چاہے وہ آسانی کے اندر کوئی ایسی غلط بات ہی ہو رہی ہو لیکن ہم نے آسانی ہی کرنی, تو یہ نہیں. جہاں پہ اللہ کی نافرمانی ہو رہی ہے وہ کام نہیں. ہاں دو کام جو دونوں جائز ہیں لیکن ان میں جو آسانی والا ہے وہ کام کر لیا کرتے تھے آپ صلی اللہ علیہ وسلم. شہناز, آپ بتائیں گی کہ نبی کریم صلی اللہ علیہ وسلم نے عورتوں کو کس چیز سے مثال دی؟
جی السلام علیکم ورحمۃ اللہ وبرکاتہ.
السلام ورحمۃ اللہ وبرکاتہ.
جی آواز تھوڑی سی بریک ہو گئی تھی, آپ کوشچن دوبارہ کریں گے.
عورتوں کو کس چیز کے ساتھ مثال دی؟
جی آپ صلی اللہ علیہ وسلم نے عورتوں کو شیشوں کی بوتلوں سے مثال دی, یعنی کہ ان کی نزاکت کی کو دیکھ کر کے اتنی نازک ہوتی ہیں جیسے کہ شیشے کی بوتلیں ہیں.
ٹھیک ہے, جزاک اللہ خیر, آپ صلی اللہ علیہ وسلم نے عورتوں کو ایسے مثال دی تھی. اور یہ کب مثال دی تھی شہناز شاہ, آپ بتائیں گی؟ جی شہناز.
السلام علیکم ورحمۃ اللہ وبرکاتہ. سر آپ مجھ سے پوچھ رہی ہیں؟
جی جی,
یہ کب دی تھی یہ مثال؟
جی شہناز, آواز بند ہو گئی آپ کی. اچھا شازیہ ناصر, آپ بتائیے گا, آپ کی آواز نہیں آ رہی تھی شہناز.
جی السلام علیکم ورحمۃ اللہ وبرکاتہ.
السلام ورحمۃ اللہ وبرکاتہ.
جی آپ صلی اللہ علیہ وسلم ایک سفر سے واپس آ رہے تھے, تو ایک غلام تھا جو عورتوں کی سواریوں کو چلا رہا تھا, تو وہ بہت سواریوں جانوروں کو تیز تیز چلانا شروع ہو گیا, تو آپ صلی اللہ علیہ وسلم نے اس سے پھر فرمایا تھا کہ یہ کیا کر رہے ہو, اس میں تو شیشے کی بوتلیں ہیں اس سواری میں نا, ایسے انہوں نے مثال دی تھی.
ہاں ان کے ساتھ آہستہ چلو شیشوں کے ساتھ, جزاک اللہ خیرن, بالکل صحیح الحمدللہ. اچھا یہاں تک ہمارا ریویو ہو گیا. انشاءاللہ تعالی نیکسٹ ٹائم تو آپ کا ٹیسٹ ہوگا, اور آج کلاس نہیں ہے تو آپ لوگ اپنے ٹیسٹ کی انشاءاللہ تیاری کیجیے. جنہوں نے بھی پارٹیسپیٹ کیا اللہ تعالی سب کی اس پارٹیسپیشن کو قبول کرے, اور جو تیاری کر کے آئے اللہ تعالی اجر عظیم ان کو عطا فرمائے. ٹھیک ہے, سبحانک اللہم وبحمدک نشہد ان لا الہ الا انت نستغفرک ونتوب الیک. السلام علیکم ورحمۃ اللہ وبرکاتہ.